आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
महान छौ येशु, कति प्रिय छौ मलाई, केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो। जब जिन्दगी नै अध्ययनले छाएको बेला, आफ्नो हरे सबैले नै त्यागेको बेला, जब जिन्दगी नै अँध्यारोले छाएको बेला, आफ्नो हरे सबैले नै त्यागेको बेला, सहारा दियो प्रभु मलाई जीवन हरेक मोडमा, सहारा दियो प्रभु मलाई जीवनको हरेक मोडमा, कति महान छौ येशु, कति प्रिय छौ मलाई। जीवन तिम्रै चरणमा, टाढा हुन चाहन्न कतै, अब अर्पेछु जीवन तिम्रै चरणमा। कति महान छौ येशु, कति प्रिय छौ मलाई केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन तथा जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबल अध्ययन युहन्ना 14 अध्याय 1 17 पदसम्मबाट गर्नेछौ। यहाँ हामी देख्नेछौ चेलाहरूलाई प्रभु येशुको सान्त्वना। युहन्ना 14 अध्याय 1 यस प्रकार लेखिएको छ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। चेलाहरूको हृदय अवश्य नै व्याकुल भएको थियो र अझै पनि विचलित हुन लागेको थियो। येशूले अब म जानेछु भनेर भर्खरै भन्नुभएको थियो। युहन्ना 13:32 आफ्नो चेलाहरूमध्ये एउटाले उहाँलाई धोका दिनेछ भनेर पनि उहाँले भन्नुभएको थियो। 13:21 अनि उहाँका प्रमुख चेला पत्रुसले उहाँलाई त्यही रात 3 इन्कार गर्नेछन् भनेर उहाँले भन्नुभएको थियो। 13:38 ती सबै कुराबाट अवश्य ठूलो आपत्ति आइपर्न लागेको छ भनी चेलाहरूलाई थाहा थियो। तिनीहरूले येशूको लागि सब तोक छोडेका थिए। अब उहाँले तिनीहरूलाई छोड्न आँट्नु भएको थियो। तिनीहरू एक्लै हुने थिए, सायद तिनीहरू विश्वासको खातिर पक्रिएका हुने थिए, यातना पाउने थिए, कष्ट पाउने थिए अनि मारिने थिए। तिनीहरूको हृदय निश्चय नै व्याकुल हुने थियो। हाम्रो हृदय व्याकुल र चिन्तित नहुनलाई हाम्रो उपाय के हो? विश्वास। त्यसकारण येशूले भन्नुभयो, तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ, ममाथि पनि विश्वास गर। परमेश्वरलाई विश्वास गर्नुपर्छ भन्ने कुरामा सबै यहुदीहरू मंजूर हुन्थे। चेलाहरूले पनि यहुदी भएर परमेश्वरमा विश्वास गरे। तर यहाँ येशु भन्नुहुन्छ, ममाथि विश्वास गर। यो चाहिँ हाम्रो प्रभुको स्पष्ट कथन हो कि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले आफैलाई यहाँ परमेश्वरको समरूप वा समानता बनाइरहनु भएको छ। ख्रिष्टलाई विश्वास गर्नु र परमेश्वरलाई विश्वास गर्नु एउटै कुरा हो, किनकि ख्रिष्ट चाहिँ सारा संसारको पापको उद्धारको निम्ति मानव चोला लिएर आउनु भएको परमेश्वर स्वयं नै हुनुहुन्छ। यो कुरा हामीले अगाडिका अध्यायमा अध्ययन गरिसकेका छौं। भनिएको छ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। अनि 2 भनिएको छ, मेरो पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। मित्र, पिताको घर स्वर्गीय हो र बस्ने ठाउँहरू चाहिँ हरेक विश्वासीहरूको निम्ति जोगाइराखेको आफ्नो स्थान हो। सबै विश्वास गर्नेहरूको निम्ति स्वर्गीयमा प्रशस्तै ठाउँ छ। त्यसैले चेलाहरू व्याकुल हुनु पर्दैन, चिन्तित हुनु पर्दैन। तिनीहरूले उहाँमा विश्वास गरेको कारण अनन्तसम्म रहने तिनीहरूको निश्चित ठाउँ रहनेछ। येशूले उहाँका चेलाहरूलाई तिमीहरूका बस्ने ठाउँहरू तयार पार्न म जाँदैछु भनी भन्नुभयो। अनि 3 भनिएको छ, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। येशूले चेलाहरूलाई यो प्रतिज्ञा गर्नुभयो, म फेरि आउनेछु र म तिमीहरूलाई म कहाँ लैजानेछु। यो चाहिँ उहाँको बादलमा आगमन र आफ्ना विश्वासी जनहरूलाई स्वर्गीयमा उठै लाने अवधिको संकेत हो। यो प्रतिज्ञा हरेक विश्वासीहरूको निम्ति महिमित आशा हो। उहाँले हरेक आफ्ना विश्वासीहरूलाई स्वर्गीयमा उठाइ लानुहुनेछ र हामी सधैँको निम्ति उहाँ सँगसँगै रहनेछौ। मित्र, उहाँ कुनै दिन तपाई र मलाई लिन आउनुहुनेछ, अनि तपाई र म पनि उहाँसँगै आनन्द र हर्षसँग स्वर्गीयमा हुनेछौ, जहाँ न त आँसु न दुःख न मृत्यु न बिछोडको केही कुरा हुने छैन। चार पदमा भनिएको छ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। येशूले चेलाहरूलाई भन्नुभयो, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। उहाँले तिनीहरूलाई बाटो देखाइदिनु भएको थियो। बाटो चाहिँ उहाँको शिक्षा नमूनाको बाटो थियो। यदि उहाँको शिक्षा र नमूना अनुसार तिनीहरू हिँडे भने तिनीहरू स्वर्गीयमा पुग्ने थिए। अनि पाँच पदमा भनिएको छ, भूमाले उहाँले भने, हे प्रभु, तपाई कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौ, तब हामीले बाटो कसरी चिन्ने? येशूले चेलाहरूलाई भन्नुभयो, जहाँ म गइरहेको छु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। उहाँले तिनीहरूलाई बाटो देखाइदिनु भएको थियो। बाटो चाहिँ उहाँको शिक्षा र नमूनाको बाटो थियो। यदि उहाँको शिक्षा र नमूना अनुसार तिनीहरू हिँडे भने तिनीहरू स्वर्गीयमा पुग्ने थिए। थोमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौ, तब हामीले बाटो कसरी चिन्ने? यहाँ एकजना प्रेरित बसिरहेका छन् जसलाई हामी सन्देह गर्ने, शंका गर्ने थोमा भन्दछौ। तिनलाई यस्तो देखिन्छ, सधैँ प्रश्न उठाउने र शंका गर्ने। तिनको दिमागमा खाली प्रश्नवाचक चिन्ह मात्र थियो, र तिनको दिमागमा भएको प्रश्नवाचक चिन्हलाई विस्मयादिक बोधक चिन्ह बनाउन प्रभुलाई लामो समय लाग्यो। म साँच्ची नै खुशी छु कि तिनी त्यहाँ थिए र यो प्रश्न सोधे, किनभने यो असल प्रश्न हो। यदि म त्यहाँ भए पनि सोध्न चाहन्थे। यदि तिनले यो प्रश्न नसोधेको भए हामीले कति पनि हाम्रा प्रभुको सुन्दर उत्तरको पाउने थिएनौ, जुन संक्षेपमा सुसमाचार हो। छ पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशूले भन्नुभयो, म बाटो हुँ। उहाँ केवल बाटो देखाउने व्यक्ति मात्र हुनुहुन्न, उहाँ स्वयं बाटो हुनुहुन्छ। कुनै आस्था, कुनै चर्च वा कुनै अनुष्ठानहरूले, धार्मिक कृत्यले तपाई र मलाई परमेश्वर कहाँ ल्याउन सक्दैन। ख्रिस्टले मात्र हामीलाई परमेश्वर कहाँ ल्याउन सक्नुहुन्छ। उहाँ बाटो हुनुहुन्छ। फेरि उहाँ भन्नुहुन्छ, सत्य म नै हुँ। येशूले सत्य सिकाउने मात्र होइन, उहाँ स्वयं आफै नै सत्य हुनुहुन्छ। उहाँ बिल्कुल विश्वासयोग्य हुनुहुन्छ। उहाँको सुसमाचार सत्य छ। जब हामी येशूको सत्यलाई विश्वास गर्छौं र उहाँको शिक्षालाई ग्रहण गर्छौं, तब हामी उद्धार पाउँछौ। तब हामी अज्ञान र पापबाट छुटाएका हुन्छौ। फेरि उहाँ भन्नुहुन्छ, जीवन म नै हुँ। येशूले जीवन दिनु हुने मात्र होइन, उहाँ आफै नै जीवन हुनुहुन्छ। उहाँमा जीवन थियो। येशूलाई चिन्नु र अनन्त जीवन पाउनु एक किसिमले एउटै कुरा हो। बाटो देखाउने, सत्य सिकाउने, जीवन दिने, ती सबै कुरा मानिसलाई उद्धार गर्ने येशूको महान कार्यको विभिन्न भागहरू हुन्। येशूले मात्र मानिसहरूलाई उद्धार गर्न सक्नुहुन्छ। येशू मात्र सार संसारका मुक्तिदाता हुनुहुन्छ, र येशूमा विश्वासद्वारा मात्रै हामी परमेश्वर पिता कहाँ जान र उहाँको घरमा बस्न सक्छौ। यी शब्दहरूमा ध्यान लगाउ। येशू असहाय भएर क्रूसमा टाँगिन लाग्नु भएको थियो, तापनि उहाँले भन्नुभयो, बाटो म नै हुँ। उहाँ मानिसहरूको झुटबाट दोषी ठहरिन लाग्नु भएको थियो, तापनि उहाँले भन्नुभयो, सत्य म नै हुँ। उहाँको आफ्नो लाश च्यानमा राखिन लागेको थियो, तापनि उहाँले भन्नुहुन्छ, जीवन म नै हुँ। मित्र, संसारमा येशूले भाइ कसैले यो भनेनन् र भन्न सक्दैनन् कि बाटो सत्य र जीवन म नै हुँ, किनकि यो ख्रिष्ट बाहेक कसैद्वारा सम्भव हुन सक्दैन। उहाँले मात्र मानिसहरूलाई उद्धार, अनन्त जीवन दिन सक्नुहुन्छ। ख्रिष्ट बाहेक स्वर्गीयमा पुर्याउने बाटो छैन अन्य। सात र आठ पदमा भनिएको छ, तिमीहरूले मलाई चिनेको भए मेरो पितालाई पनि चिन्ने थियो, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। फिलिप शान्तिप्रिय व्यक्ति थिए। बकबक गरी बोलिरहने चञ्चल पत्रुसको ठिक विपरीत, म सोच्दछु कि तिनी कहिले कहीँ मात्र बोल्थे। तिमीसँग ग्रीक नाम छ र धेरै बाइबलका विद्यार्थीहरूले विचार गर्दछन् कि तिनी ग्रीक थिए, तर मेरो विचारमा तिनी यहुदी भएर पनि ग्रीक नभएको व्यक्ति थिए। तिनी अति नै असाधारण मानिस हुन्, किनभने जब जब हामी उसलाई भेट्छौं, तिनलाई कसैले येशू कहाँ ल्याउँदछन्? यो कुराको याद राखौं कि तिनले नथनेललाई येशू कहाँ ल्याए। म यसको बारेमा कहिले कहीँ छक्कै पर्दछु। फिलिप शान्तिप्रिय व्यक्ति थिए, कम्ती बोल्ने व्यक्ति भने नथनेल चाहिँ म मात्र हरेक कुरा जान्ने बुझ्ने मानिस हुँ, सेकी बगाने व्यक्ति थिए। फिलिप सिधै बोल्ने व्यक्ति थिए भने नथनेल चाहिँ हँसाउने मिजाजका व्यक्ति थिए। तर शान्ति प्रिय फिलिपले मानिसलाई येशु कहाँ ल्याउँदछन्। यो कुराको याद राखौं कि ग्रीकहरू तिनी कहाँ आए, येशुलाई हेर्न चाहने मनसाय लिएर, अनि तिनले येशु कहाँ तिनीहरूलाई लगे। यहाँ तिनले अति नै उच्च महत्व आकांक्षाको व्यक्त गर्दछन्। मित्र, म तपाईँलाई आज व्यक्तिगत प्रश्न सोध्न चाहन्छु। जीवनमा तपाईँको इच्छा चाहना के हो? तपाईँको अन्तिम लक्ष्य के हो? के तपाईँ धनी बन्न चाहनुहुन्छ? के तपाईँ आफ्नो नाउँलाई प्रसिद्ध बनाउन चाहनुहुन्छ? के तपाईँ आफ्ना बच्चाहरूलाई शिक्षा दिन चाहनुहुन्छ? के तपाईँ तिनीहरूलाई प्रभुको निर्देशन, आज्ञा र अनुशासनमा बढ़ाउन चाहनुहुन्छ? हाम्रा लक्ष्यहरू योग्य उचित लक्ष्यहरू हुन सक्छन्, तर सबभन्दा उच्च लक्ष्य चाहिँ यहाँ फिलिपद्वारा व्यक्त गरिएको कुरा हो। हे प्रभु, हामीलाई पिता देखाउनुहोस्। नौ पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ। जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? फिलिपले पुरानो नियमबाट जानेका थिए कि मूसाले परमेश्वरको महिमा देखेका थिए र यसैयाले परमेश्वरको दर्शन पाएथे। मलाई लाग्दैन कि येशूको उत्तरलाई हप्कीको रूपमा हामीले अर्थ खुलाउन सक्छौ। उहाँले फिलिपलाई भन्नुहुन्छ कि उहाँले धेरै आश्चर्य कामहरू गर्नुभएको छ, तर अझै फिलिपले मूसा र यसैयाले जस्तो परमेश्वरको महिमा देखेका थिएनन्। तिनले येशूलाई देखेथे र उहाँको वचनहरू र उहाँका कामहरूको गवाही थिए। फिलिपले हेर्न चाहेको हरेक कुराहरू तिनले येशूमा देखिसकेका थिए। उसले परमेश्वर देखिसकेका थिए। मित्र, यदि हेर्ने नै हो भने ख्रिष्टमा त्यति धेरै परमेश्वरको प्रकाशहरू छन् जुन पुरानो नियममा कसैसँग र कुनै कुरामा छैन। फिलिपसँग परमेश्वरको सबभन्दा महान प्रकाश थियो, किनभने उसले उहाँलाई शरीरमा अवतार लिएको मानव अवतारको देखेको थियो र तिनी उहाँसँगै करिब तीन वर्ष थिए। यो कुराको याद राखौं कि हेब्रूको लेखक भन्दछन् हेब्रू एकको तीन पदमा, येशू परमेश्वरको महिमाको प्रतिविम्ब र परमेश्वरको स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ। प्रभु भन्नुहुन्छ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। यसको मतलब यो पनि होइन कि तपाईँ ठिक त्यस्तै समान व्यक्ति देखिरहनु भएको छैन, तर तपाईँ उही व्यक्तिलाई शक्तिमा, चरित्रमा, प्रेममा र हरेक कुरामा देखिरहनु भएको छ। तपाईँ उहाँमा, पितामा भएको हरेक कुरा देख्न सक्नुहुन्छ। युहन्ना एकको अठार पदमा हामी पढ्छौं, परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन, पिताको काखमा हुने एक्लो पुत्रले मात्र बयान गर्नुभएको छ। मित्र, येशूलाई हामी देख्छौ। हामी सम्पूर्ण अनन्तकाल उहाँसँग बिताउन गइरहेका छौं। हामी उहाँलाई प्रेम गर्नेहरूको लागि हाम्रो जीवनका लक्ष्य उहाँलाई जान्न आउनु हो। दश पदमा भनिएको छ, म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। येशू यहाँ आफ्नो वचनहरूको र आफ्नो कामहरूको गवाहीको संकेत गर्नुहुन्छ। तिनीहरू उही एउटै हुन्। तिनीहरू आपसमा समान छन्। उहाँ पूर्ण रूपमा मिल्दो हुनुहुन्थ्यो। तपाईँलाई थाहा छ, हाम्रो समस्या चाहिँ हाम्रा वचनहरू र हाम्रा कामहरू एकै समयमा नमिल्नु हो। हामी अति नै महान कथनहरू बनाउँछौ, महिमित गवाहीहरू दिन्छौ, तर हामी कोही पनि पूर्ण जीवन जिउँदैनौ। यही कारणले गर्दा प्रत्येक ख्रिस्टियनहरूसँग पश्चातापको समय हुने पर्दछ। हामीले योहन्ना तेह्र अध्यायमा देख्यौं, येशूले भन्नुहुन्छ कि उहाँले हाम्रा खुट्टाहरू धुनै पर्दछ ताकि हामी उहाँसँग संगति गर्न सकौं। धेरै ख्रिस्टियनहरूले प्रभुसँग आफ्नो संगति गुमाउँछन् किनभने तिनीहरू सोच्दछन् कि तिनीहरू ठिकठाक छन्, सही छन्, धर्मी छन्, तर तिनीहरूका वचनहरू, तिनीहरूका कामहरू कति पनि मिल्दो जुल्दो छैन। यसको प्रस्ताव गर्न आवश्यक छ। मित्र, के हामीले कहिले ध्यान दिएका छौं कि प्रभु येशूले कहिले पनि आफ्नो दिमाग र आफ्नै इच्छाको निर्णय बनाउन प्रयोग गर्नु भएन। उहाँ भन्नुहुन्छ, जुन कुरा म तिमीहरूलाई भन्दछु म आफ्नै तर्फबाट बोल्दिन, तर ममा रहनुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। जब उहाँ बोल्नुभयो यो पिताको इच्छा थियो। उहाँका सबै कामहरू पिताको इच्छा थिए। यसकारण फिलिपलाई उहाँ भन्नुहुन्छ, जब तिनले प्रभुको वचनहरू सुने तिनले पिताको वचन सुनिरहेका थिए। जब तिनले येशूका कामहरू देखे तिनले पिताको काम येशूद्वारा देखिरहेका थिए। तर यो कुराको देख्नुहुनेछ कि उहाँको प्रवचन अवधिमा उहाँका रूकावटहरू आउँदछ। पहिले त पत्रुस थिए, त्यसपछि थोमा र अहिले फिलिप। तर येशु निरन्तर आफ्नो प्रवचनलाई, आफ्नो कथनलाई 22 पदसम्म जारी राख्नुहुन्छ, जबसम्म उहाँलाई फेरि रूकावट आउँदैन। 11 पदमा भनिएको छ, मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। येशु भन्नुहुन्छ कि यदि उहाँका वचनहरूद्वारा उहाँलाई विश्वास गर्न सक्दैनौ भने उहाँको कामहरूद्वारा विश्वास गर, तिनीहरूले तिमीलाई विश्वास दिलाउनै पर्दछ। अनि 12 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ र ती भन्दा ठूला ठूला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। मित्र, जब हाम्रो प्रभु यहाँ पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले महान कामहरू र आश्चर्य कामहरू गर्नुभयो, अनि उहाँका यी चेलाहरूले पनि उही कामहरू गरे। तिनीहरूले बिरामीहरूलाई निको पारे, मरेकालाई बिउतै उठाए। तैपनि येशु भन्नुहुन्छ कि जसले उहाँमा विश्वास गर्छन् तिनीहरूले अझ महान कामहरू गर्नेछन्। हजुर, तिनीहरूले कुन चाहिँ अझ महान कामहरू गर्नेछन्? सिमोन पत्रुसले उहाँको गिरफ्तारको दिनमा तीनपल्ट इन्कार गरेथे, तर त्यही सिमोन पत्रुसले पेन्टिकोसको दिनमा प्रचार गरे र 3,000 आत्माहरू विश्वासीहरू बने। मित्र, यी ठूला कामहरू चाहिँ तिनीहरूले उहाँले ल्याउनु भएको मानिसहरू भन्दा बढी मानिसहरू कहाँ ल्याउनेछन्? यी ठूला कामहरू मानिसहरूलाई परमेश्वर कहाँ ल्याउनेछन्? अनि यो पेन्टिकोस्टको दिनमा पूरा भयो। हजुर, कसरी यी महान कामहरू गरिनेछन् भन्दा प्रभु भन्नुहुन्छ, म पिता कहाँ जानेछु। हेर्नुहोस्, यो ख्रिष्ट हुनुहुन्छ जो अझै काम गरिरहनु भएको छ, तर आज उहाँ मानव औजार वा साधनहरूका माध्यमद्वारा काम गरिरहनु भएको छ। उहाँ आज कमजोर दुर्बल मानिसको माध्यमद्वारा काम गर्नुहुन्छ, तपाईँ र मेरो जीवनद्वारा काम गर्नुहुन्छ। म यस कुरामा छक्कै पर्दछु कि म रेडियोमा बाइबल सन्देश दिन्छु, बाइबल अध्ययन गराउँछु र मानिसहरू ख्रिष्ट कहाँ फर्कन्छन्। मित्र, यो महान कामहरू हुन्। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ? येशूले कतिपल्ट आफ्नो पिताको उल्लेख गर्नुहुन्छ? पिता यस अनुच्छेदमा मात्र 20 पल्ट उल्लेख भएको छ। प्रभुले सधैँ उहाँलाई उल्लेख गर्नुहुन्छ। 13 र 14 पदमा भनिएको छ, तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। उहाँ निरन्तर यो भन्नुहुन्छ कि यी महान कामहरू प्रार्थनाको परिणाम हो। प्रार्थना सुसमाचार आज अति नै धेरै उपेक्षा गरिएको छ, व्यवस्था गरिएको छ। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। यी पदहरू अति नै धेरै अबुझाइ गरिएको छ, गलत अर्थ दिइएको छ। धेरै मानिसहरूले यस पदलाई कुकुरले हड्डी लिएर भागेको जस्तै टिप्दछन्। तिनीहरू भन्दछन् कि तिनीहरूले प्रार्थना गरे र परमेश्वरले कति पनि तिनीहरूको प्रार्थनाको उत्तर दिनुभएन। मैले धेरै ख्रिस्टियनहरूले मलाई यो भनेको सुनेको छु कि तिनीहरू यस पदलाई नाम मात्रका मूल्यमा लिए। तिनीहरूले प्रार्थना गरे र परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भएन। तिनीहरू मलाई सोध्दछन्, गडबड के हो, समस्या के हो? तिनीहरू यस पदमा केही त्यस्तो कुराहरू पढ़िरहेका छन् जुन त्यहाँ कति पनि छैन। वास्तवमा तिनीहरूले निरन्तर पढ़िरहन आवश्यक छ। यो एउटा पोकामा बाँधिएको छ। 15 पदमा भनिएको छ, तिनीहरूले मलाई प्रेम गर्छ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। अहिले यी तीन पदहरूले के भन्दछ त्यसको विचार गरौं। ख्रिष्टको नाउँमा माग्नुको अर्थ के हो? उहाँको व्यक्तिमा प्रार्थना गर्नुको अर्थ उहाँको स्थानमा उभिनु हो। यसको अर्थ उहाँसँग पूर्ण रूपमा पहिचान गर्नु र ख्रिष्ट कहाँ जोडिनु हो। यसको अर्थ हो तपाईँ र म उहाँको धन्य पुत्रको योग्यता वा गुणहरूको विन्ती गरिरहेका छौं। जब हामी परमेश्वरको अगाडि उभन्छौ, हामीसँग परमेश्वरको अगाडि उभिने कुनै योग्यता र गुण छैन। उहाँले मेरो प्रार्थना सुन्नुहुन्न किनभने म प्रचारक फल्ना फल्ना व्यक्ति हुँ। अनि तपाईँको प्रार्थना उहाँले सुन्नुहुन्न किनभने तपाईँ त्यो फल्ना फल्ना व्यक्ति हुनुहुन्छ। उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ जब प्रार्थनाहरू ख्रिस्टको नाममा हुन्छन्। येशूको नाउँमा माग्नु भनेको मतलब यो होइन कि हाम्रो प्रार्थनाको अन्तमा भन्छौ येशूको नाउँमा। उहाँको नाउँमा प्रार्थना गर्नु भनेको यसलाई उहाँको गुण र योग्यता र उहाँको महिमाको निम्ति पेश गर्नु हो। तिनीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। पुत्रमा परमेश्वरलाई महिमा गर्ने प्रार्थना त्यो प्रार्थना हो जुनको उहाँ सधैँ उत्तर दिनुहुन्छ। यसरी जब हामी येशूको नाउँ र परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्दछौं, हामी केही त्यस्तो कुराको प्रार्थना गरिरहेका छैनौं जुन हाम्रो निम्ति स्वार्थको छ। हामी उहाँको लागि प्रार्थना गरिरहेका छौं। हामी प्रार्थना गरिरहेका छौं कि पुत्रमा पिताको महिमा हुँदछ। उही समयमा यो ख्रीष्टका हाम्रो आज्ञाकारितामा पनि भर पर्दछ। प्रतिज्ञा तिनीहरूलाई दिइएको छ जसले उहाँलाई प्रेम गर्नुहुन्छ, र तिनीहरूको प्रेमको प्रमाण चाहिँ उहाँको आज्ञाहरूको पालना हो। प्रेम ख्रीष्टमा आज्ञाकारिताद्वारा प्रदर्शन हुनेछ, अनि अनुशासनमा नरहने ख्रिस्टियनहरूले विश्वासीहरूले भन्न सक्दैनन् कि तिनले प्रभु येशूलाई प्रेम गर्दछन्। मित्र, त्यस क्षेत्रमा तपाईँको स्थिति अवस्था कस्तो छ? के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको आज्ञाहरूको पालन गरिरहनु भएको छ? किनभने तपाईँ उहाँलाई प्रेम गरिरहनु भएको छ। उहाँ प्रति आज्ञाकारिता चाहिँ उहाँ प्रतिको हाम्रो प्रेमको प्रमाण हो, र प्रतिज्ञा तिनीहरूलाई दिइएको छ जसले उहाँलाई प्रेम गर्दछन्। 16-17 पदमा भनिएको छ, र म पितासँग विन्ती गर्नेछु र उहाँले तिनीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिनीहरूसँगै सदा सर्वदा रहनुहुनेछ। तिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुन्छ। मित्र, तपाई र म रहेको यो युगको अद्वितीय तथ्य हो यो। पवित्र आत्मा पेन्टेकोस्टको दिनभन्दा पहिले पनि हुनुहुन्थ्यो, तर पेन्टेकोस्टको दिनमा उहाँ विश्वासीहरूको हृदयमा बस्न आउनुभयो। त्यो नै एक कुरा हो जुन नयाँ थियो। पवित्र आत्माले उहाँको वर्णन गर्दछ, तर शान्तिदाता चाहिँ उहाँको नाउँ हो। यदि उहाँसँग नाउँ छ भने यो बिल्कुल फिट खाने नाउँ हो जो हामीसँग सधैँ हुनुहुनेछ। उहाँ भन्नुहुन्न कि संसारले सत्यको आत्मालाई ग्रहण गर्ने छैनन्। उहाँ भन्नुहुन्छ कि संसारले उहाँलाई ग्रहण गर्न सक्दैनन्। परमेश्वरको आत्माले परमेश्वरको वचन लिनुहुन्छ र यो विश्वासीहरूलाई खोलिदिनुहुन्छ, तर उद्धार नपाएको मानिसले पहिले उद्धारकर्ताको रूपमा येशूमा विश्वास गर्नुपर्छ। संसारका मानिसहरूले उहाँलाई देख्न सक्दैनन् किनभने उहाँ आत्मा र सत्यतामा देखिनुहुनेछ र आराधना गरिनुहुन्छ। उहाँलाई आत्मिक आँखाले मात्र देखिन्दछ। यो खालि परमेश्वरको आत्माले मात्र परमेश्वरको वचन बुझ्न आँखाहरू र कानहरू खोल्न सक्छ। पवित्र आत्मा हामीलाई सत्यतामा डोर्याउँदछ र अगुवाई गर्दछ। उहाँ बेगर बाइबल खालि इतिहासको पुस्तक वा तथ्यको पुस्तक मात्र बन्दछ। पवित्र आत्माले बाइबलको सत्यता सिकाउनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।